तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब। कसैले देखाउलान् टिको टालो गरेर, कसैले देखाउलान् टिको टालो गरेर, कसैले तपाउलान् टिको टालो गरेर, कसैले देखाउलान् टिको टालो गरेर, तिमी बेहुला र म बेहुली भन्दै, तिमी बेहुला र म बेहुली भन्दै, बच्चाहरू रमाउलान् टिको टालो गरेर, कसैले तपाउलान् टिको टालो गरेर, फुलपाती बोकेर मन्दिर धाउनेहरूले, फुलपाती बोकेर मन्दिर धाउनेहरूले, पाप कटाउलान् टिको टालो गरेर, पाप कटाउलान् टिको टालो गरेर, कसैले तपाउलान् टिको टालो गरेर, आमा बाबाले परदेशी छोरोको तस्विर, आमा बाबाले परदेशी छोरोको तस्विर, ढोकामा सजाउलान् टिको टालो गरेर, कसैले त पाउलान् टिको टालो गरेर, हिँड न त तिमी पनि मसँगै हिँड, हिँड न त तिमी पनि मसँगै हिँड, घरबाटै पठाउलान् टिको टालो गरेर, कसैले त देखाउलान् टिको टालो गरेर, कसैले त पाउलान् टिको टालो गरेर। हजुर, कसैले त देखाउलान् टिको टालो गरेर, कसैले त पाउलान् टिको टालो गरेर। दाङसिङ नौ कात्तिके नुवाकोट हाल काठमाडौँमा रहँदै आउनुभएका गजलकार जनक घिमिरेको यो गजल वाचन सँगसँगै तपाईँलाई धेरै धेरै माया सम्झना सम्हाल्दै कार्यक्रम गजल बिम्बको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण मित्रहरूमा हार्दिक नमस्कार। आदरणीय मित्रहरू, हरेक हप्ताको यसै समयमा काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगंज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेन छाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरंगबाट हामीलाई सुन्दै आउनु भएको छ। आज फेरि पनि तपाईँको सामिप्यतामा गाँसिनको निम्ति आइसकेका छौं। उत्पादन सहयोगी दिनेश प्रजापतिसँगै म तपाईँकी आत्मीय मित्र रोहित शाही अनुरागी। मित्रहरू, यति बेला तपाईँले यो कार्यक्रम रेडियो मार्फत सुन्न पाउनु भएको छैन भने तपाईँ www.chisapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौँ। थुप्रै मित्रहरू स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरूले चिसापानी ब्लग मार्फत डाउनलोड गरेर भए पनि सुन्नुहुन्छ, उहाँहरूप्रति हामी निकै आभारी छौँ। धेरै मित्रहरूले, विशेष रूपमा प्रवासमा रहेका मित्रहरूले डाउनलोड गरेर सुन्नुहुन्छ र धेरै प्रतिक्रिया दिइरहनु भएको छ। तपाईँका प्रतिक्रियालाई आगामी दिनमा अझ मनन गरेर कार्यक्रमलाई राम्रो बनाउने प्रयासमा हामी छौं। नेपाली साहित्यको सशक्त विधा गजल, जसको संरक्षण सम्वर्धन चर्चा परिचर्चा तथा गजलसँग सम्बन्धित बहस गर्छौं हामी गजल बिम्बमा। आजको यो बसाईमा पनि उपस्थित भएका छौं र आजको यो बसाई कसरी अगाडि बढ्छ भनेर थुप्रै मित्रहरूलाई थाहा भइसकेको छ। मैले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि सार्वजनिक गरिसकेको छु, तसर्थ तपाईँको धैर्यतालाई मैले टुटाउन चाहेन। सुरुमा पनि गजल वाचन गरे, कसैले देखाउलान् टिको टालो गरेर, कसैले त पाउलान् टिको टालो गरेर। दाङसिङ नौ कात्तिके नुवाकोट हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार जनक घिमिरेको यो गजल वाचन गरेर मैले कार्यक्रमको शुभारम्भ गरे। आज गजलकार जनक घिमिरे नै हाम्रो अतिथि हुनुहुन्छ, मधुबन साहित्यिक प्रतिष्ठानका केन्द्रीय सदस्य पनि हुनुहुन्छ र पछिल्लो समय त नेपालको सबभन्दा ठूलो गजल कृति कैफियत, जसमा देशैभरिका 20 जना स्रष्टाका 20-20 गजल समायोजन छन्, त्यसैभित्र उहाँका पनि 20 गजल समायोजन छन्। अगाडि मैले गजल वाचन गरेँ, कैफियतभित्रबाटै मैले सावार गरेर गजल वाचन गरेको थिएँ र 20 गजल कैफियतभित्र छन्, निकै मिठा मिठा गजल छन्। आज उहाँसँग कुराकानी गर्छौँ, के कसरी गजल यात्रामा लागिरहनु भएको छ, के कसरी काठमाडौँमा दिनहरू अगाडि बिताइरहनु भएको छ, अहिले पछिल्लो साहित्यिक माहौल के छ त, आज उहाँसँग यसरी कुराकानी गर्छौँ। यो बसाइलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ, एक्लो भएको आभास नगरिदिनुहोला, सुनेर साथ दिनुहुनेछ यो 45 मिनटको अवधिसम्म, यही आशा विश्वास तपाईँबाट बोकेका छौँ। अब लाग्छौँ गजलकार जनक घिमिरेसँगको कुराकानीतर्फ। जनकजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
आराम छु।
हाम्रो निम्तोलाई सहर्ष स्वीकारेर आज स्टुडियो भित्र आउनु भएको छ गजल बिम्बमा। धेरै दिन अगाडिदेखि मैले तपाईँलाई बोलाउँछु भनेर भनेको थिएँ, तर अब समय पनि नजुरेर होइन आफ्नो परिस्थिति हुन्छ, बिजी हुनुहुन्थ्यो, समय नजुरेर तपाईँसँग कुराकानी हुन सकेन। आज गजल बिम्बमा आउन पाउँदा कस्तो अनुभूति गर्नुभएको छ हाम्रो जनकजीले?
आज यस कार्यक्रममा आउन पाउँदा, अवसर दिनुभयो, त्यसमा म एकदम खुसी छु। मैले पहिलेबाट आउने भनिहाल्नुभयो, आउने कोसिस जारी थियो, आज आइपुग्न पाएँ, खुसी छु।
यस तपाईँप्रति पनि हामी निकै आभारी छौँ, हाम्रो निम्तोलाई सहर्ष स्वीकार स्टुडियोसम्म आइदिनु भएको छ। आज तपाईँका निकै मिठा मिठा गजल सुन्छौँ, अहिले पछिल्लो गजलको माहौल के छ त्यो विषयमा थप कुराकानी होइन तपाईँसँग गर्छौँ, तपाईँका जीवन सङ्घर्षको कुराकानीतिर पनि लाग्छौँ, पारिवारिक स्रोतका बारेमा पनि कुराकानीतिर लाग्छौँ, विशेष रूपमा गजल सुन्छौँ, गजलको विषयमा अलिकति बहस गर्नेछौँ हाम्रो जनकजीसँग। अहिले काठमाडौँमा यो साहित्यिक माहौलभन्दा अरू के गरिरहनु भएको छ जनकजीले? मैले सुरुमै यही प्रश्न तपाईँलाई सोधेँ।
म विद्यार्थी हुँ, अहिले पढ्दैछु, बिए थर्ड इयरको एक्जाम दिएर भर्खरै मात्र एक्जाम सकिएको छ, खासै त्यस्तो अरू केही छैन, फुर्सदको टाइममा लेख्ने हो, आएपछि पढाइमा नै ध्यान केन्द्रित गर्दैछु।
बिए थर्ड इयरको एक्जाम दिनुभयो?
हजुर।
अब रिजल्टको पर्खाइमा हुनुहुन्छ?
एकदमै।
कुन क्याम्पसमा पढ्नुहुन्छ?
आरआर क्याम्पस,
आरआर कलेजमा थर्ड इयरको एक्जाम दिएर अहिले भ्याइसक्नुभयो, जस अब रिजल्टको पर्खाइमा हुनुहुन्छ?
हजुर हजुर।
पक्कै तपाईँलाई शुभकामना दिनै पर्छ, राम्रो नम्बर ल्याएर पास गर्नुहोला।
धन्यवाद।
अनि काठमाडौँमा आएको त धेरै भइसक्यो भन्नाले अब स्कुल लेभलको पढाइ नुवाकोटमै पढ्नुभयो होला होइन?
हजुर हजुर, लगभग तिन चार वर्ष भयो काठमाडौँ,
चार वर्ष काठमाडौँमा बिताइसक्नु भएको। के कस्तो लाग्छ हाम्रो जनकजीलाई यो काठमाडौँ सहर, त्यसो त विद्यार्थीहरूको लागि विशेष रूपमा बस्ने ठाउँ, थुप्रै चुनौतीहरू झेल्नुपर्छ, के कस्तो लागिरहेको छ?
काठमाडौँ सहर जसरी गाउँमा हुँदा सहर यस्तो होला उस्तो होला भनेर सोचिन्थ्यो, यस्तो गरिन्छ उस्तो गरिन्छ, तर त्यो बिल्कुलै फरक हुँदो रहेछ, यहाँ आएपछि मात्र थाहा भयो, त्यो जस्तो सोच्छौँ हामीले त्यस्तो छैन, सङ्घर्ष धेरै गर्नुपर्छ, गाह्रो छ, दुःख एकदम धेरै नै गर्नुपर्छ सहरमा टिक्नको लागि, र म पनि त्यही कसरतमा छु।
जस्तै सङ्घर्ष गर्दा गर्दै आज यहाँ हुनुहुन्छ होइन? अब त्यसो त नुवाकोट अब काठमाडौँसँग जोडिएको जिल्ला होइन, नजिकै?
हजुर, त्यस्तै पाँच छ घन्टा लाग्छ।
पाँच छ घन्टा तपाईँको घरमा?
हजुर,
काठमाडौँबाट यात्रा गर्दा पाँच छ घन्टामा पुगिन्छ।
हजुर।
जनकजी, तपाईँका निकै मिठा मिठा गजल हामी सुन्नेछौँ, कहीँ फेर भित्रबाट पनि केही गजल सुन्नेछौँ, मैले पनि कार्यक्रममा वाचन गर्नेछु तपाईँका गजल साभार गरेर। हामी पहिलो गजल सुन्छौँ, कुन गजल वाचन गर्ने?
पहिलो गजल म कैफियतभित्रबाट एकछिनमा वाचन गर्नेछु, पहिलोको गजल म कैफियतभन्दा पछि लेखेको एउटा गजल वाचन गर्छु।
ल सुरु गर्न सक्नुहुन्छ, नयाँ गजल होइन?
एकदमै बिल्कुलै नयाँ।
ल सुरु गर्नु।
कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर, कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर, बन्द गरेछन् कम्पनी विज्ञप्ति निकालेर, भागेछन् सुनामी आउने खबर सुनेर, भागेछन् सुनामी आउने खबर सुनेर, बिचरा मेरो घरधनी विज्ञप्ति निकालेर, बन्द गरेछन् कम्पनी विज्ञप्ति निकालेर, कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर, कहिले नजरले कहिले मुस्कानले हान्छौ, कहिले नजरले कहिले मुस्कानले हान्छौ, भन म कसरी सहनी विज्ञप्ति निकालेर, बन्द गरेछन् कम्पनी विज्ञप्ति निकालेर, कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर, उनलाई नै कुर्दा कुर्दै जवानी ढलिसक्यो, उनलाई नै कुर्दा कुर्दै जवानी ढलिसक्यो, अब क्यारी हो र बिर्सनी विज्ञप्ति निकालेर, कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर, बन्द गरेछन् कम्पनी विज्ञप्ति निकालेर, हाम्रो होइन यो राजधानी जाउँ हाम्रै घर, हाम्रो होइन यो राजधानी जाउँ हाम्रै घर, सँगै जिउन गयौँ भनी विज्ञप्ति निकालेर, बन्द गरेछन् कम्पनी विज्ञप्ति निकालेर, कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर। धन्यवाद।
कसैलाई भन्दै नभनी विज्ञप्ति निकालेर, बन्द गरेछन् कम्पनी विज्ञप्ति निकालेर, निकै मिठो गजल हामीले सुन्यौँ तपाईँको आवाजमा। यति निकै मिठा गजल कुन बेला लेख्नुहुन्छ हाम्रो जनकजीले?
गजल लेख्ने खासै टाइम त हुँदैन, र लेख्छु लेख्छु भनेर बस्दा लेख्न सकिँदैन जस्तो पनि लाग्छ मलाई, अब त्यो हिँड्दै गर्दा बाटामा लेखिन्छ, बाटामा आउँछन् कति, कति सुतेको बेलामा पनि आउँछन् कति, सपनामा आउँछन् कति, विपनामा, यस्तै छ, अब कुन ठाउँमा पुगेर ठ्याक्क आउँछ भन्ने कुरो यकिन गरेर भन्न चाहिँ गाह्रो छ।
सपनामा पनि लेख्नुहुन्छ सपनामा पनि एक किसिमको त्यो होइन माइन्ड मेकअप भइरहेको आउँछ
एकदम।
कतिपय मित्रहरू अब एकान्तमा बसेर गजल लेख्नुहुन्छ नि, तपाईँ एकान्तमा बसेर गजल लेख्न सक्नुहुन्छ कि?
म सक्दिनँ, म त भिडभाडमा लेख्ने मान्छे हो।
भिडभाडमा हिँड्दा हिँड्दै गजल एकदम एक किसिमको सोच्ने क्षमता छ तपाईँको होइन
एकदम।
जस्तो अहिले तपाईँ नुवाकोटको एउटा गजलकार, खासै नुवाकोटमा अहिले हामीले नाम सुनेका गजलकारहरू कमै मात्रामा भेटाउँछौँ होइन?
हजुर हजुर।
अहिले नुवाकोटको गजलको माहौल के छ?
नुवाकोटको गजलको माहौल त्यति जसरी राष्ट्रिय राजधानीतिर तातेको छ त्यसरी तातेको चाहिँ म पाउँदिनँ। नुवाकोटतिर अब खासै म धेरै बसाइ त मेरो त्यता छैन, राजधानीमै छ पछिल्लो समय गजल लेख्न थालेपछिको बसाइ। तर नुवाकोट जाँदा आउँदा यताउता साथीहरूबाट बुझ्दा त्यति चर्को माहौल छ भन्ने मैले ठानेको चाहिँ छैन। जे भए नि अब बनाउने क्रममा छौँ,
त्यसो अब चाहिँ माहौल बन्छ होइन?
हजुर एकदम।
त्यसो त अब हामीले पनि सुनेका छैनौँ नुवाकोटमा खासै त्यस्तो गजलको माहौल। जस्तो अब तपाईँ त लागिरहनु भएको छ एउटा मधुबन साहित्यिक प्रतिष्ठानको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। अब मधुबनको बारेमा अलिकति मैले कुरा खोतल्न चाहेँ, हाम्रो जनकजी तपाईँ त्यसमा आबद्ध भएको कारणले मधुबनले के कस्ता अहिले कार्यक्रमहरू गरिरहेको छ, अहिले पछिल्लो समय त के कस्तो योजना बनाइरहेको छ?
मधुबनले विशेष गरी गजल उत्थानकै लागि कार्यक्रम गर्दैछ। प्रत्येक शनिबार मधुबनले नियमित सुन्ने र सुनाउने श्रृङ्खला विगत 4-5 वर्षदेखि लगातार रूपमा गर्दै आएको छ। मानविकी क्याम्पस आरआरमा यो श्रृङ्खला हुन्छ र छिट्टै मधुबनको वार्षिक उत्सव पनि आउँदैछ, सम्भवतः पर्सि शनिबार हुनसक्छ। यसबाट हामीले नयाँ कार्य समिति, केन्द्रीय कार्य समिति पनि चुन्दैछौँ अर्को वर्षको लागि। र मधुबनले नियमित रूपमा 2-3 महिनामा मफेसलमा रहेका श्रष्टाहरूलाई राजधानी लिएर आउने, उहाँहरूको गजल सुन्ने सुनाउने नियमित गजलसँग रिलेटेड नियमित कार्यक्रमहरू गर्दै आएको छ।
जस अब कार्य समिति चेन्ज हुँदैछ होइन
एकदम, अब आउने लगभग शनिबारबाट वार्षिक उत्सव मधुबनको पनि हो 24 गते शनिबार, त्योबाट एक वर्षको लागि कार्य समिति चाहिँ परिवर्तन हुँदैछ।
जस्तो अब कार्य समिति चेन्ज भइसकेपछि अब तपाईँ त त्यसमा आबद्ध हुनुहुन्न होला होइन, अरूलाई पनि एक किसिमको पालो आउँछ होला?
एकदम आउँछ।
त्यसो अब छुट्टिने बेला भइसक्यो मधुबन, त्यसो त कार्यक्रममा उपस्थित हुनुहुन्छ होइन
एकदम? छुट्टिने बेला भयो भन्दा पनि छुट्टिने नछुट्टिने त अब त्यो कार्यपछि कार्य समिति गठनबाट नै थाहा होला के हुन्छ कस्तो हुन्छ,
फेरि जोडिन पनि सकिन्छ
एकदमै।
यस आज तपाईँसँग बडो रमाइलो कुराकानी भइरहेको छ, गजल सुन्छौँ यति बेला हामी अर्को गजल सुन्छौँ जनकजीको।
हुन्छ, म यति बेला कैफियतबाट एउटा गजल सुनाउँछु, कैफियतको पेज नम्बर 378 छ। माया गर्छु भनेर रहरको भित्तामा, माया गर्छु भनेर रहरको भित्तामा लेखेर राखे चिठी घरको भित्तामा, के दिन सक्थे टाँसेर हिँडेको छु, के दिन सक्थे टाँसेर हिँडेको छु, देख्छिन् कि भनेर नजरको भित्तामा लेखेर राखे चिठी घरको भित्तामा, मायामा डुबेर लेखेको पहिलो चिठी, मायामा डुबेर लेखेको पहिलो चिठी, गुलाबमा सजाउँ कि जहरको भित्तामा लेखेर राखे चिठी घरको भित्तामा, चरी बनेर उड्या थियो अल्छिन पुगेछ, चरी बनेर उड्या थियो अल्छिन पुगेछ, दिल चोरी हुने सहरको भित्तामा लेखेर राखे चिठी घरको भित्तामा, साँच्चै मन पराउँछु भन्न सक्दिन, साँच्चै मन पराउँछु भन्न सक्दिन, कसैले छाप्दैनन् चिठी खबरको भित्तामा लेखेर राखे चिठी घरको भित्तामा, माया गर्छु भनेर रहरको भित्तामा,
माया गर्छु भनेर रहरको भित्तामा लेखेर राखे चिठी घरको भित्तामा होइन। कैफियतभित्रबाट तपाईँले गजल वाचन गर्नुभयो, 20 गजल निकै मिठा मिठा पनि छन् कैफियतभित्र। आज दाङसिङ नौकातिकै नुवाकोट हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार जनक घिमिरेसँग हामीले कुराकानी गरिरहेका छौँ, मधुबन साहित्यिक प्रतिष्ठानका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। जनकजी, केही कुराकानी गरिसकेपछि एउटा साङ्गीतिक गजल तपाईँका लागि राख्नुपर्छ, तपाईँले रोज्नु भएको साङ्गीतिक गजल हामी जोड्न चाहन्छौँ, कुन साङ्गीतिक गजल तपाईँले रोज्नुहुन्छ?
मनोज नेउपानेको कि आफ्नो सम्झ कि पराई सम्झ मलाई एकदमै मनपर्छ, यो गजल बजाइदिनु।
ठिक छ, यति बेला कि आफ्नो सम्झ कि पराई सम्झ, केही न केही त मलाई सम्झ, नारायण लामाको आवाजमा मनोज नेउपानेले लेख्नु भएको, डाक्टर निरज भट्टराईको संगीतबद्ध। यति बेला यो साङ्गीतिक गजल रेडियो सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूका लागि,
के आफ्नो सम्झ के पराए सम्झ, के आफ्नो सम्झ के पराए सम्झ, केही न केही त मलाई सम्झ, केही न केही त मलाई सम्झ, कि आफ्नो समझ कि पराए समझ चल कस्तो होला दिलमा हल चल कस्तो होला चल कस्तो होला दिलमा हल चल कस्तो होला दिलमा एक पल च दिलमा दिलमा एक पल च दिलमा सजाए समझ कि अपनो समझ कि पराए समझ कति पुर्ने को जुन छ सुन्दर कति पुर्ने को जुन छ सुन्दर कति पुर्ने को जुन छ सुन्दर कति पुर्ने को जुन सुन्दर कति पुर्नेको जुन शङ्काको बादल बादल शङ्काको बादल हटाए सम्झ कि आफ्नो सम्झ कि पराए सम्झ
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला चलेको छ परदेश जाने लहरको श्रृङ्खला बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला याद गर्नुहोस् मन परेको मान्छेतिर याद गर्नुहोस् मन परेको मान्छेतिर हमला गर्दै जानेछ नजरको श्रृङ्खला बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला तस्बिर हेरेर कल्पना गर्छिन् सायद तस्बिर हेरेर कल्पना गर्छिन् सायद चुम्बनले कलेटी पारेको अधरको श्रृङ्खला बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला ढुक्क भए हुन्छ अर्को साल पनि ढुक्क भए हुन्छ अर्को साल पनि बाढी आउँछ र बढ्छ बगरको श्रृङ्खला बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला छोराछोरी गुमाउने बा आमाहरूको छोराछोरी गुमाउने बा आमाहरूको कहाँ पुगेर टुङ्गेला रहरको श्रृङ्खला बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला चलेको छ परदेश जाने लहरको श्रृङ्खला हजुर बढ्दैछ खोक्रो बनाउने शहरको श्रृङ्खला चलेको छ परदेश जाने लहरको श्रृङ्खला नेपालको सबभन्दा ठूलो गजल कृति कैफियतबाट मैले यो साभार गरेँ गजलकार जनक घिमिरेको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ आजको गजल बिम्बको अतिथि पनि गजलकार जनक घिमिरे नै हुनुहुन्छ उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ केही गजल सुन्यौँ केही कुराकानी अगाडि गऱ्यौँ अब कुराकानी गर्ने क्रममा अलिकति जीवन सङ्घर्षका कुराकानीतिर लाग्छौँ जनकजी जीवन सङ्घर्षका कुराकानी गर्ने क्रममा सुरुमै मैले पारिवारिक माहौलतिर तपाईँको जान चाहेँ परिवारमा को हुनुहुन्छ नि
मेरो दाई भाउजू दिदी बुवा मम्मी
यो सबै हुनुहुन्छ होइन बुवा मम्मी दाजुभाइ दिदी बहिनी
बहिनी भाइ चाहिँ हुनुहुन्न
ए दिदी हुनुहुन्छ
दिदी दिदी हुनुहुन्छ दाई हुनुहुन्छ भाइ बहिनी चाहिँ छैनन्
भाइ र बहिनी हुनुहुन्न
सबैभन्दा कान्छु म नै हो
अनि जस्तो पारिवारिक माहौलमा त्यस्तो साहित्य क्षेत्रमा लागेको त्यस्तो व्यक्तित्व हुनुहुन्छ
कोही हुनुहुन्न
परिवारबाट त्यस्तो सपोर्ट केही पाउनु भएको छैन अहिले पनि
परिवारबाट सपोर्ट पाउने नपाउने त त्यो अब छुट्टै पारिवारिक कुरा भइहाल्यो अब सपोर्ट ठिकै छ
जस उहाँहरूले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ कि छैन जस्तो परिवारबाट अब एक किसिमको साहित्य क्षेत्रमा लाग्यो अनि साहित्य क्षेत्रमा लाएर अब त्यो जीवन बिताउने भयो भन्ने एक किसिमको जिज्ञासा राख्नुहुन्छ होला यो विषयमा के भन्नुहुन्छ हाम्रो जनभीले
त्यस्तो जिज्ञासा त परिवारबाट छैन भयो साहित्यिक क्षेत्रमा मैले त्यति टाइम दिएर लागेको छैन त्यो कारण त्यस्तो जिज्ञासा नआएको होला फुर्सदको टाइममा लाग्दाखेरि अब अरूमा लाग्नुभन्दा फुर्सदको टाइममा परिवारबाट पनि ठिकै छ भन्ने कुरो थाहा छ
त्यसो अब पढाइ लेखाइ त चलिरहेको छ साहित्य लेखनमा अब त्यतिको समय चाहिँ पढाइ लेखाइमा बढी दिइरहनु भएको छ
एकदमै पढाइ लेखाइबाट बचेको समय र यसो आएको बेलामा फुरेको बेलामा
भएको समयमा जो साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ
हजुर हजुर
अब तपाईँ दाङसिङ नौकाकतिकै नुवाकोट काठमाडौँबाट त नजिकै जोडिएको छ होइन
हजुर
के छ त्यहाँको गाउँको परिवेश त्यो ठाउँको परिवेश होइन बाल्यकालमा बिताएका ती पलहरू आज याद आउँछ कि आउँदैन हाम्रो जनकसीलाई
पक्कै पनि बाल्यकालमा बिताएका पलहरू त सबैलाई याद आउँछ नै त्यहाँको हावापानी वातावरण गाउँठाउँ साथीसङ्गी बुवामुवाहरू काका काकी सबैको याद त आउँछ नै अब याद आए पनि गाउँमै बसिरहेर पनि भएन र गाउँमा नबसेर हुने पनि केही हो जस्तो चाहिँ लाग्दैन यस्तै छ चलेकै छ
त्यो सम्झिरहनु भएको छ नि काठमाडौँमा बसेर भए पनि अब नजिकै छ नुवाकोट त जोडिएको ठाउँ हो
एकदम
जस्तो बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो जनकजी
एकदम छुच्चो
छुच्चो स्वभावको होइन अहिले पनि छुच्चै हुनुहुन्छ क्या
खै त्यस्तो लाग्दैन आफूलाई त अब मूल्याङ्कनहरूले गर्ने कसरी मूल्याङ्कन
त्यस्तो स्वभाव त मलाई लागेको छैन जस हाँसिरहनुहुन्छ होइन एक किसिमको गजल वाचन गर्दाखेरि पनि तपाईँको लवाज छुट्टै छ फरक छ अरूभन्दा भिन्न शैलीको तरिकाले तपाईँ गजल वाचन गर्नुहुन्छ जस्तो जनकजी हामीले जीवन सङ्घर्षकै कुराकानी गरिरहेका छौँ जीवन सङ्घर्षका कुराकानी गरिरहँदा स्कुल लेभलको पढाइ गाउँमै
एकदम
भन्ने कुरा गर्नुभयो
हजुर
कति सालमा काठमाडौँ छिर्नु भएको
काठमाडौँ छिरेको लगभग 66 अथवा 67 66 अन्तिम 67 सुरुतिर हुनसक्छ
अहिले काठमाडौँमा कोसँग बसिरहनु भएको छ
दाईसँग
तपाईँको दाजु आफ्नो दाजु
हजुर हजुर
जस्तो कोठामा बस्दाखेरि दाजुले सपोर्ट गर्नु भएको छ कि छैन अब एकातिर तपाईँ लेखिरहनुहुन्छ होइन गजल अनि एकातिर त्यो रिसाउनुहुन्छ किन रिसाउने स्वभाव छ कि छैन तपाईँको दाजुको
त्यस्तो छैन खासै अब पढिरह दाजु नि पढ्ने हो अब भाइ पनि पढ्ने हो दुवैजना पढिरहेकै हुन्छ आफ्नो सुरमा पढिन्छ आफ्नो विषय पढिन्छ त्यस्तो केही हुन्न
त्यस्तो त्यो रिसाउने काम चाहिँ तपाईँको दाजुबाट
हुँदैन
भएको छैन
छैन
अहिले तपाईँलाई सोध्न चाहे मैले त्यसो त अब काठमाडौँमा विभिन्न 75 जिल्लाका विभिन्न साहित्यकारहरू उपस्थित हुनुहुन्छ र प्रत्येक शनिबार जमकाबेट भइरहेको अवस्था छ अहिले पछिल्लो के छ माहौल त्यसो त तपाईँ मधुबन साहित्य प्रतिष्ठानमा आबद्ध हुनुहुन्छ त्यही भएर मैले तपाईँलाई प्रश्न गर्न चाहेँ अहिले पछिल्लो साहित्यिक माहौल के छ
पछिल्लो साहित्यिक माहौल भन्नुपर्दा जसरी उपन्यासले चाहिँ यो महाकाव्यलाई विस्थापन गरेको लगभग विस्थापनको अवस्थामा पुर्याएको थियो त्यसै गरी अहिले साहित्यका अरू विधाहरूलाई गजलले त्यसै गरी विस्थापनको पक्षमा पुर्याउन लागिसकेको चाहिँ मैले महसुस गरेको छु अहिले तपाईँ जहाँ जानुहोस् जे गर्नुहोस् साहित्यको क्षेत्रमा पहिला सुरुमा कविताबाट साहित्य यात्रा थालिन्थ्यो थाल्दथे कसैले भने अहिले गजलबाट साहित्यिक यात्रा थाल्दछन् र मलाई लाग्छ साहित्यकारहरूमध्ये 90% गजल लेख्ने भएका छन् अहिले गजलको एकदमै विकास हुँदैछ एकदमै द्रुत गतिमा विकास हुँदैछ भन्ने मैले चाहिँ अनुमान गरेको छु
जस्तो अब गजलसँग सम्बन्धित बहस पनि भइरहेको हुन्छ होइन
हजुर
तपाईँले के बुझ्नु भएको छ तपाईँले अब लामो समयदेखि गजल लेखिरहनु भएको छ तपाईँको अनुभव तपाईँले बुझेको तपाईँले जानेको वास्तवमा गजल के हो जस्तो लाग्छ
जसरी गजललाई भनिन्थ्यो पहिला प्रियसीसँगको गन्थन पछिल्लो पटक मलाई लाग्छ अहिले पछिल्लो आउँदाखेरि प्रियसीसँगको गन्थन मात्र नभएर समसामयिक राजनीतिक सामाजिक हरेक क्षेत्रको चाहिँ एकदम सशक्त अभिव्यक्ति गर्ने एउटा माध्यम हो जस्तो लाग्छ गजल र त्यो भइरहेको चाहिँ पनि छ पछिल्लो पटकका गजलकारहरूले गजलमा जसरी कवितात्मक बिम्बात्मक प्रयोग गरिरहेका छन् र यो एकदम राम्रो पक्ष पनि हो।
यसो कवितात्मक र बिम्बात्मक आउनुपर्छ होइन,
एकदम
समयको माग पनि हो र गजलमा आएको परिवर्तन पनि हो जस्तो लाग्छ हामीलाई। त जे तपाईँले यही कुरा दर्शाउनु भयो
हजुर,
गजल बहर छन्दमा लेखिनुपर्छ भन्ने अडान छुट्टै छ केही गजलकारको र केही गजलकार बिम्बात्मक अनि कवितात्मक लयमा लेख्नुहुन्छ, यो विषयमा के भन्नुहुन्छ?
त्यो अब लेखाइ आफ्नो हो, बहरमा लेखे पनि अथवा गैर बहरमा लेखे पनि लयात्मक चाहिँ हुन्छ नै र हुनु पनि पर्छ, मुक्त लयको लेख्न पनि मिल्छ, तर जुनमा लेखे पनि सशक्त हुनु पर्यो भन्ने कुरा हो।
जस्तो अब लय उमा बहरमा छन्दमा लेखे पनि त्यो सशक्त
एकदम
हुनु पर्यो
हुनु पर्यो।
जस्तो तपाईँ बहर छन्दमा लेख्नुहुन्छ कि हुँदैन गजल?
म लेख्दिनँ
गजल, लेख्नुहुन्न,
मुक्त लयमा मात्र लेखेको छु।
मुक्त लयमा अहिलेसम्म सबै गजल लेखिरहनु भएको छ। जस्तो कैफियतको विषयमा कुराकानी गरौँ, 20 श्रष्टाका 400 गजल छन् कैफियतभित्र, तपाईँका गजल पनि छन् कैफियतबाट, राम्रै चर्चा परिचर्चा पनि पाउनुभयो
हजुर।
यसरी चर्चा परिचर्चा पाइसकेपछि कस्तो अनुभूति गर्नुभएको छ हाम्रो जनकजीले?
पक्कै पनि आफ्नो चर्चा हुँदा त खुसी लागिहाल्छ मान्छेलाई, तर खुसी लाग्नुको साथसाथै जुन चर्चा पाइयो त्यो चर्चा टिकै राख्नु चाहिँ महत्त्वपूर्ण हो कि जस्तो मलाई लाग्छ।
अझ पनि त क्रियाशील हुनु पर्यो होइन, त्यसरी त्यसमा समायोजन भयो, चर्चा परिचर्चा कमाए भन्दैमा अब अस्ताउने कुरो पनि भएन
भएन, र त्यति चर्चा परिचर्चा कमाए भन्दैमा फुरुक्क परिहाल्ने, लेख्नै छोडिहाल्ने भन्ने कुरो पनि भएन।
जस थुप्रै चुनौतीहरू आउँछन्, त्यो चुनौतीलाई हामीले सामना गर्नै पर्छ
हजुर।
हामी अर्को गजल सुन्छौँ जनकजीको यति बेला।
म अर्को गजल कैफियतभन्दा बाहिरकै सुनाउँछु, कैफियतभन्दा पछि लेखेको गजल हो यो पनि, बिल्कुल नयाँ। सहरिया पार्टीमा त मन परी चल्छ, सहरिया पार्टीमा त मन परी चल्छ, जसरी गाउँको पार्टीमा टपरी चल्छ, तिमीले त पानी पनि आधा गिलास दियौ, तिमीले त पानी पनि आधा गिलास दियौ, हाम्रोमा त छ्याङ पनि बटुका फरी चल्छ, जसरी गाउँको पार्टीमा टपरी चल्छ, म गाउँमै हुर्किए पनि यति बुझेको छु, म गाउँमै हुर्किए पनि यति बुझेको छु, जसरी चलाउँछौ जिन्दगी त्यसरी चल्छ, जसरी गाउँको पार्टीमा टपरी चल्छ, बुझ्नु यो मान्छेको व्यापार हुने क्षेत्र हो, अन्तिम शेयर, बुझ्नु यो मान्छेको व्यापार हुने क्षेत्र हो, चल्छ यहाँको व्यापार रातभरि चल्छ, जसरी गाउँको पार्टीमा टपरी चल्छ, सहरिया पार्टीमा त मन परी चल्छ। धन्यवाद।
सहरिया पार्टीमा त मन परी चल्छ, जसरी गाउँको पार्टीमा टपरी चल्छ, निकै मिठो गजल जनक घिमिरेको यति बेला हामी सुन्यौँ र जनकजीसँग हामीले कुराकानी गरिरहेका छौँ। यति बेला साङ्गीतिक गजल राख्नुपर्छ केही कुराकानी गरिसकेपछि जनकजी, यति बेला तपाईँको रोजाइमा अर्को साङ्गीतिक गजल हामी राख्न चाहन्छौँ, कुन साङ्गीतिक गजल रोज्नुहुन्छ?
शीतल कादम्बिनीको खोइ जालमा पारेर गई कि परेर गई भन्ने गजल।
ठिक छ, यति बेला हामी रेडियो सुनेर बस्नुभएका सम्पूर्ण मित्रहरूको लागि खोइ जालमा परेर गई कि पारेर गई, कसरी भनौँ मरेर गई कि मारेर गई, प्रमोद खरेलको आवाजमा शीतल कादम्बिनी गुरुङले लेख्नु भएको राम सिटौलाको संगीतबद्ध यो गजल यति बेला तपाईँका लागि।
खै जालमा परेर गई कि परेर गई, खै जालमा परेर गई कि परेर गई, कसरी भनु मरेर गई, कसरी भनु मरेर गई, मरेर गई कि मरेर गई, खै जालमा परेर गई कि परेर गई,
Thank you.
लागे पिलाई दी बिचरीले सद्य बानी बिगारे रह गई बिचरीले सद्य बानी बिगारे रह गई
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ यसरी खुसीमा आँखा लागिरहेछ चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ पल्लो घरबाट जुनले चिहाउँथ्यो पल्लो घरबाट जुनले चिहाउँथ्यो त्यो घरको झ्यालमा पर्दा लागिरहेछ चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ भर्खर उसलाई जलाएर आए भर्खर उसलाई जलाएर आए मलाई अझै सपना लागिरहेछ चिठीमा लेख्छिन् न मज्जा लागिरहेछ फराकिलो छ भन्छन् देख्दिन फराकिलो छ भन्छन् देख्दिन सिङ्गो पृथ्वी एक कोठा लागिरहेछ चिठीमा लेख्छिन् न मज्जा लागिरहेछ हिजोसम्म त यहाँ चराहरू थिए हिजोसम्म त यहाँ चराहरू थिए हिजोसम्म त यहाँ चराहरू थिए बसाइ सरेछन् ढोका लागिरहेछ चिठीमा लेख्छिन् न मज्जा लागिरहेछ यसरी खुसीमा आँखा लागिरहेछ हजुर चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ यसरी खुसीमा आँखा लागिरहेछ दाङसिङ नौकात्तिकै नुवाकोट हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार जनक घिमिरेको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ मैले कैफियतभित्रैबाटै सावार गरेर यो गजल वाचन गरेँ र आज गजलकार जनक घिमिरे नै हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग केही कुराकानी गऱ्यौँ गजल सम्बन्धित कुराकानी पनि गऱ्यौँ मधुबनसँग जोडिएर पनि केही कुराकानी गऱ्यौँ जीवन सङ्घर्षका कुराकानी गऱ्यौँ अब बाँकी कुराकानीतिर लाग्छौँ कुराकानी गर्ने क्रममा जनकजी हामी तपाईँको प्रेरणाको स्रोततिर लाग्न चाहन्छौँ जस्तो गजल लेखनीमा कसको प्रेरणा पाउनुभयो आज जुन व्यक्तित्वको तपाईँले प्रेरणा पाएर आज यो स्थानमा हुनुहुन्छ गजल लेखिरहनु भएको छ कसको प्रेरणा पाएर यो क्षेत्रमा क्रियाशील हुनुभएको
गजल लेख्नको लागि प्रेरणा मैले खासै गजलकारहरूबाट हौसला त पाइन्छ नै लेख्न थालेपछि राम्रो भएपछि राम्रो छ लेखिराख तैँले यस्तो टिकै राख्नुपर्छ भन्ने कुरा त भइ नै हाल्छ तर लेख्न सुरुवात गर्को जसरी गरेँ त्यो चाहिँ मैले खासै साहित्यिक व्यक्तिभन्दा पनि साहित्यभन्दा बाहिरको व्यक्तिबाट म आफै कुनै व्यक्तिलाई देखेर आफै प्रभावित भएर गजल लेख्न सुरु गरेको हुँ मैले
त्यो साहित्यकारभन्दा बाहिरका व्यक्तित्वबाट होइन प्रभावित भयो
एकदम उहाँलाई देखेर उहाँको रूप अथवा उहाँको लगाव उहाँको हिँडाइ शैलीबाट प्रभावित भएर मैले उहाँको वर्णनको लागि नै गजल लेख्न सुरु गरेँ
त्यो अब गजल सुरु सुरुमा लेख्दा र अहिले अब जानेर लेख्दा सिकेर लेख्दा होइन विभिन्न प्रशिक्षणबाट भाग लिएर होइन त्यो प्रशिक्षणबाट सिकेर लेख्दा त धेरै फरक हुन्छ नि त्यस्ता प्रशिक्षणहरूमा भाग लिनु भएको होला
हजुर हजुर
त्यो प्रशिक्षणबाट भाग लिएर जस अहिले राम्रा राम्रा गजल लेखिरहनु भएको छ त्यस्तो व्यक्तित्व कुनै अब नाम लिनुपर्दा तपाईँले प्रेरणादायक होइन आज यो क्षेत्रमा हुनुहुन्छ गजल लेखनीमा हुनुहुन्छ उहाँलाई सम्झनु पर्दा कसको नाम आउँछ
उहाँहरू मैले सम्झनु पर्दा त धेरैजना छ जसमध्ये बाबु त्रिपाठी हुनुहुन्छ पुरु लम्साल हुनुहुन्छ पुलास सिन्धुलिया हुनुहुन्छ मैले विशेष गरी उहाँहरूकै उहाँहरूको त्यो जुन एउटा लेखिरहनुपर्छ भन्ने एक किसिमको दबाब दिनुहुन्छ उहाँहरूले र त्यही दबाबलाई कायम राखेर मैले लेखिरहेको छु उहाँहरूको गजल पढेको छु र उहाँबाट धेरै प्रभावित पनि छु
केही अग्रजको होइन साहित्यिक प्रतिष्ठानतिर जोडिएका केही अग्रज गजलकारको सहयोग पाउनुभयो
अनि सहयात्रीहरू पनि राम्रा राम्रा लेख्नेहरू छन् उहाँहरूको पनि छ साथ सहयोग उहाँहरूको पनि प्रेरणा छ
जस सबैको साथ पाइरहनु भएको छ
एकदम
अब गजल पनि लेख्नुहुन्छ, अन्य विधामा पनि कलम चलाउनुहुन्छ?
हजुर हजुर।
कुन कुन विधामा बढी कलम चलाउनु?
मैले गजल सँगसँगै कविता लेख्छु, अनि त्यस्तै गरी मुक्तकहरू पनि लेख्छु, र कहिलेकाहीँ कथाहरू पनि लेख्छु, कथा कविता हल्का फुल्का।
यो सबै लेखिरहनु भएको छ, कथा पनि, गजल, कविता, मुक्तक, होइन, सबै लेख्नुहुन्छ। बढी कलम चलाउने
गजलमा? हजुर।
बढी कलम चलाउनुको कारण तपाईँमा अब हुन्छ नि केही प्रभाव होला गजलमा, के कारणले बढी गजलमा कलम चलाउने हाम्रो जनकजी?
यो गजल चाहिँ एकदमै स्टेज, जसरी डान्सिङ नम्बरका गीतहरूले स्टेज तताउनको लागि हुन्छ, त्यसै गरी साहित्यमा गजलले स्टेज तताउन एकदमै सपोर्ट गर्छ जस्तो मलाई लाग्छ। र म एउटा सरकारी कलेजको विद्यार्थी हुँ, जहाँ राजनीतिक सङ्गठनहरूले व्यापक प्रोग्राम गरिरहेका हुन्छन्, र त्यो प्रोग्राम गर्दा स्टेजमा गएर स्टेज तताउनको लागि भनेर पनि मैले विशेष गरी गजल लेखिरहेको छु।
स्टेजको लागि पनि गजल चाहिँ एउटा सान्दर्भिक रहेछ, अरू विधाभन्दा एक किसिमको त्यो सोच धारणाले गजलमा बढी कलम चलाउँछ।
हजुर हजुर।
मधुबनसँग जोडिनु भएको छ, मधुबनले अब आफ्नो वार्षिकोत्सव पनि मनाउँदैछ, होइन, विभिन्न कार्य समिति पनि चयन गरिरहेको छ भन्ने कुरा तपाईँले अगाडि गरिसक्नु भएको छ। जस्तो मधुबनबाट थुप्रै सहयोग पाउनुभयो, थुप्रै साथ सहयोगले, अग्रजहरूको सहयोगले आज कैफियतभित्र तपाईँको गजल समायोजन छन्।
हजुर, अगाडि बढ्नको लागि मधुबनले सिक्दै गरेका, हामी जस्तो सिक्दै गरेका मान्छेहरूलाई एकदमै साथ र सहयोग दिँदो रहेछ र दिइरहेको पनि छ। मैले पनि मधुबनको साथ सहयोग नपाएको भए सायद आज कोठाभित्रै रहन्थे कि, कोठाबाट माथि उठ्ने अवसर पाएको छ, यो अवसर मधुबनले नै दिलाएको हो जस्तो लाग्छ।
जस्तो मधुबनले राम्रो काम त पहिल्यैदेखि गरिरहेको छ, होइन, हामीले बेला बेलामा नाम लिनै पर्छ मधुबन साहित्यिक प्रतिष्ठान, जो नेपालको ठुलो साहित्यिक प्रतिष्ठान पनि हो। देशभरि रहेका गजलकारहरू यदि काठमाडौँमा आउनु भएको छ भने मधुबनमा तपाईँ जोडिन सक्नुहुन्छ। हामीले कार्यक्रम मार्फत तपाईँलाई जानकारी गराउन चाहन्छु, प्रत्येक हप्ता शनिबार 3 बजेदेखि, होइन, कार्यक्रम हुन्छ। यो अवगत गराए थुप्रै मित्रहरू, यदि तपाईँ मोपसलबाट काठमाडौँ आउनु भएको छ, काठमाडौँमा बस्ने क्रम जारी छ भनेपछि तपाईँ मधुबनमा जोडिनुहोला र मधुबनमा आएर आफ्ना साहित्यिक रचनाहरू वाचन गरिदिनुहोला, मैले यो जानकारी गराएँ। यति बेला हामी जनकजीको अर्को गजल हामी सुन्छौँ।
म चिने थियो हङ्गामा विज्ञापन गरे भए, म चिने थियो हङ्गामा विज्ञापन गरे भए, गर्नुपर्ने बेलामा विज्ञापन गरे भए, मेरो बालाई पनि दुनियाँले चिन्थ्यो आज, मेरो बालाई पनि दुनियाँले चिन्थ्यो आज, टिभीमा पत्रिकामा विज्ञापन गरे भए, गर्नुपर्ने बेलामा विज्ञापन गरे भए, नयाँ नयाँ मान्छे हेर्ने रहर पुरा हुन्थ्यो, नयाँ नयाँ मान्छे हेर्ने रहर पुरा हुन्थ्यो, मेला लाग्थ्यो खोल्सामा विज्ञापन गरे भए, गर्नुपर्ने बेलामा विज्ञापन गरे भए, दोबाटोमा गहुँत बेच्ने दोकान खोले पनि, दोबाटोमा गहुँत बेच्ने दोकान खोले पनि, पक्कै जान्छ नाफामा विज्ञापन गरे भए, गर्नुपर्ने बेलामा विज्ञापन गरे भए, किन धाउनु पर्यो आफ्नै शरीर बेच्न पनि, किन धाउनु पर्यो आफ्नै शरीर बेच्न पनि, आउँछ तिम्रै कोठामा विज्ञापन गरे भए, गर्नुपर्ने बेलामा विज्ञापन गरे भए, म चिने थियो हङ्गामा विज्ञापन गरे भए। धन्यवाद।
म चिने थियो हङ्गामा विज्ञापन गरे भए, गर्नुपर्ने बेलामा विज्ञापन गरे भए। यो गजल यति बेला जनक घिमिरेको हामीले सुन्यौँ। जनकजी, अब गजल लेखिरहनु भएको छ, गजल छन् केही तपाईँका, होइन, धेरै गजल छन्, अब 20 गजल कैफियतभित्र समायोजन भयो, जे देशैभरि एक किसिमको चर्चा कमायो कैफियतले। अब गजल कृति त्यो सबैको गजल समायोजन भएको कृति हो, अब आउने दिनमा तपाईँ आफ्नो निजी कृति निकालेर अघि बढ्नुहुन्छ कि हुँदैन?
गजल लेख्दै जाउँ, कृति निकाल्न पुग्ने गजल लेख्न सक्यो राम्रा गजल भने कृति निकालिन्छ अवश्य पनि। अब ननिकालेर लेखेर डायरीमा मात्र सीमित राखेर त केही पनि हुँदैन,
त्यो चाहिँ सीमित भएन, होइन।
हजुर,
डायरीमा राखेर के काम, अरूलाई सुनाउन नपाउँदा, पाठकहरूले पढ्न नपाउँदा
एकदम
त्यस लेखेको अस्तित्व रहँदैन। जस्तो कहिलेसम्म आउँछ हाम्रो जनकजीको गजल कृति?
ठ्याक्कै यहीले नै आउँछ भन्न त भन्न सक्ने अवस्थामा त छैन, म जे भए पनि कृति चाहिँ आउँछ
आउँछ, तर हामीले पर्खनुपर्छ
एकदम।
जस्तो अब केही गजलकारहरू साङ्गीतिक फाँडमा पनि अगाडि लाग्नुहुन्छ, गजल कृति पनि निकाल्नुहुन्छ, तपाईँको योजना छ कि छैन साङ्गीतिक फाँडमा लाग्ने, त्यो साङ्गीतिक गजल निकाल्ने एक किसिमको योजना छ कि छैन?
त्यो अब निरन्तर त्यही पेसामा लागेपछि योजना नभए पनि योजना हुन्छ पछि गएर, त्यो सबैलाई हुने कुरा हो र मलाई पनि हुन्छ, तर अहिलेलाई चाहिँ मेरो त्यो गजल निकाल्नु, गजल एल्बम लिएर आउँ, साङ्गीतिक क्षेत्रमा लागौँ भन्ने अब त्यो गजलबाट चाहिँ सोच छैन तर साङ्गीतिक क्षेत्रमा लाग्ने सोच चाहिँ छ गजलबाट होइन
गजलबाट होइन अरू क्षेत्रमा चाहिँ अरू साङ्गीतिक यात्रामा चाहिँ तपाईँको जस जिन्दगी चल्छ होइन
एकदम
तपाईँलाई एकदम शुभकामना दिनैपर्छ जस एउटा पछि पनि हामीले नाम सुन्न पाउँ साङ्गीतिक यात्रामा पनि जनक घिमिरेजी लाग्नु भएको रहेछ भन्ने किसिमको त्यो सबैको मानस पटलमा आओस् जनक घिमिरेको नाम होइन हामी अब अन्तिम गजल सुन्छौँ जनकजी हामी कार्यक्रमको एकदम उत्तरार्ध पनि आइसकेका छौँ कुन गजल वाचन गर्ने अन्त्यमा
म मेरो अब नुवाकोट घर विशेष गरी मैले नुवाकोटको लागि राजधानी बसेर नुवाकोटको लागि लक्षित गरेर लेखेको एउटा गजल छ र कसैलाई विशेष गरी लेडिजप्रति चाहिँ आग्रह स्टाइलको गजल छ यो मैले कसैलाई नुवाकोट लैजान्छु भन्ने सन्दर्भमा लेखेको आग्रह जस्तो छ त्यो गजल म सुनाउँछु चार सयको गजल
ल सुरु गर्नुहोस्
छन् मनभरि चोटै चोट लैजान्छु म छन् मनभरि चोटै चोट लैजान्छु म घर जाँदा बालाई चुरोट लैजान्छु म के भयो खै आजकल सबै राम्रा लाग्छन् के भयो खै आजकल सबै राम्रा लाग्छन् लौ न गर्देऊ एउटा छनोट लैजान्छु म घर जाँदा बालाई चुरोट लैजान्छु म पर्दैन हिँड्नलाई मटर चढी झाउँला पर्दैन हिँड्नलाई मटर चढी झाउँला घरमै पुग्छ कच्ची रोट लैजान्छु म घर जाँदा भालै चुरोट लैजान्छु म तिमी राजधानी छोड्न मन्जुर छौ भने तिमी राजधानी छोड्न मन्जुर छौ भने ल हिँड न त नुवाकोट लैजान्छु म घर जाँदा भालै चुरोट लैजान्छु म छन् मनभरि चोटै चोट लैजान्छु म
छन् मनभरि चोटै चोट लैजान्छु म घर जाँदा भालै चुरोट लैजान्छु म जाँदाखेरि चुरोट लगेर जानुहुन्छ त त्यसो त बाबाको सम्झना आउँछ होइन
परम्परागत
हुनुहुन्छ त्यसो त अब
गाउँघरमा
बस्ने सबै चुरुट तम्बाकु खाने होइन एक किसिमको त्यो माहौल नै छुट्टै हुन्छ जो सब अन्त्यमा त्यो गजल सुन्यौँ आज तपाईँसँग बडो रमाइलो कुराकानी भयो गजलसँग सम्बन्धित कुरा पनि गऱ्यौँ मिठा मिठा गजल पनि सुन्यौँ यति बेला थुप्रै मित्रहरूले सुनिरहनु भएको छ तपाईँकै गाउँठाउँ होइन तपाईँकै बस्तीमा पनि गुन्जिरहेको छ नुवाकोटका कुना काप्चामा हामी गुन्जिने गर्दछौँ
हजुर हजुर
कसैले सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनु भएको होला सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीले केमा सम्पर्क गर्ने
त्यस्तो मलाई सम्पर्क गर्नको लागि फेसबुकमा जनक घिमिरे सर्च गरेर सम्पर्क नि गर्न सक्नुहुन्छ एकदमै सजिलो माध्यम र अर्को तरिका भनेको मलाई सिधा सम्पर्क फोनमा सम्पर्क नि गर्न सक्नुहुन्छ मेरो नम्बर 9849912001 9849912001 सम्पर्क गर्न सक्नुहुनेछ
मित्रहरू उहाँको फेसबुक र व्यक्तिगत मोबाइल नम्बर उहाँले भनिसक्नु भएको छ सल्लाह सुझाव प्रतिक्रिया दिइदिनुहोला तपाईँका सल्लाह सुझाव प्रतिक्रियाले अझ राम्रो स्थानमा पुग्नुहुन्छ भन्ने आशा विश्वास हामीले दिलाउन चाहन्छौँ उहाँलाई जनकजी अन्त्यमा रेडियो सुनेर बस्नुभएका थुप्रै साहित्यिक मनहरू र गजल बिम्बलाई के भन्नुहुन्छ
सम्पूर्ण श्रोताहरूमा मेरो यो कुराहरू सुनिदिनु भयो आभारी छु र यस्तै साथ सहयोग यो कार्यक्रमप्रति रहिराखोस् सुनिरहनुहोला सबैमा धन्यवाद
हस् आफ्नो अमूल्य समय दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद
हस् धन्यवाद
मित्रहरू आजको विषयमा दाङसिङ नौकाकी नुवाकोट हाल काठमाडौँमा रहँदै आउनुभएका मधुबन साहित्यिक प्रतिष्ठानका केन्द्रीय सदस्य पनि हुनुहुन्छ जनक घिमिरेसँग हामीले कुराकानी गऱ्यौँ यो व्यवसायलाई पनि एक किसिमको सम्झना योग्य बनायौँ सम्भवतः के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया तपाईँले दिन सक्नुहुन्छ सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज बाँकीको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिक एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइड्स एफएम 91.8 मेगाहर्ज र मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गमा तपाईँले सल्लाह सुझाव प्रतिक्रिया दिइदिनुहोला तपाईँ 4358701 4358701 हामीलाई सिधै फोन गरेर पनि सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र तपाईँका सल्लाह सुझाव प्रतिक्रियाबाट हामीले कार्यक्रमलाई राम्रो बनाउने योजना छ तपाईँका सल्लाह सुझाव प्रतिक्रियाको हामी मनन गर्छौँ आजको व्यवसाय सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद उत्पादन सहयोगी दिनेश प्रजापतिजीलाई र अन्त्यमा छुटिएर जाँदा जाँदै एउटा साङ्गीतिक गजल तपाईँका लागि जोड्नै पर्छ जब छातीभित्र गम हुन्छ जति पिए पनि कम हुन्छ हेमन्त शर्माको आवाजमा गजलकार मधु शास्त्रीले लेख्नु भएको कमल अधिकारीको सङ्गीतबद्ध यो साङ्गीतिक गजल राख्दै आजको व्यवसायबाट म तपाईँको आत्मीय मित्र रोहित साई अनुरागी बिदाउँछु हवस् त नमस्कार
हुन्छ जति पिए पनि कम हुन्छ जब छाती भित्र गम हुन्छ जति पिए पनि कम हुन्छ जति पिए पनि कम हुन्छ जति पिए पनि कम हुन्छ जब छाती भित्र गम हुन्छ जति पिए पनि कम हुन्छ